2015 तक तकरीबन 500 छोटे बड़े ऑपरेशन किए गए हैं, और उसमें जब हम नतज देते हैं तो देखते हैं तो इसमें ये शुमाली वजरिस्तान का ऑपरेशन सबसे इफेक्टिव रहा है। इस वक्त शुमाली वजरिस्तान के तकरीबन 90% इलाके को खाली क्लियर कराया गया है। शवाल ही एक ऐसा इलाका है जहां पर जो हमारी पैदल फोर्सेज है वो नहीं गई है। तो मेरे ख्याल में ये कहना कि वहां पर ऑपरेशन कामयाब नहीं हुआ ये ज्यादती होगी। अलबत्त ऑपरेशन के बाद के जो इकदाम होने चाहिए थे, जो कि फौज की बजाय हुकूमतों की जिम्मेदारी में आती है जो इकदाम, तो मेरे ख्याल में उसमें वो रफ्तार देखने को नहीं मिल रही या वो दिलचस्पी देखने को नहीं मिल रही जिसकी जरूरत है। अभी हाल ही में जब फेडरल गवर्नमेंट ने बजट पेश किया तो उसमें तवक्कु की जा रही थी कि फाटा के लिए बजट में गैर मामूली इजाफा होगा, उसको इंटरनेशनल एड भी मिलता आ रहा है। तो मैं सिर्फ आपको उसकी वो फिगर बताता हूँ कि फाटा के लिए इस बजट में 19 अरब और 70 करोड़ रुपए रखे गए हैं। इसके मुकाबले में बलूचिस्तान के लिए 84 अरब रुपए रखे गए हैं। अब बलूचिस्तान की आबादी और फाटा की आबादी का जब हम तकाबली जायजा लेते हैं तो बलूचिस्तान का बजट फाटा के बजट से 4 गुना ज्यादा है। तो मेरे ख्याल में फेडरल गवर्नमेंट या जो मुतल्लिका फेडरल गवर्नमेंट या प्रोविंशियल गवर्नमेंट के इदारे हैं, अगर वो अपनी रफ्तार तेज करे और तामीर नौ पर तवज्जो दे तो इस ऑपरेशन के इंतहाई दूरस्थ नतज मुरतब होंगे।
अच्छा, अब इसी से मुतालिक एक और मौजू है, आपने अखबार में पढ़ा भी होगा, टीवी पे देखा भी होगा कि अफगानिस्तान में तकरीबन जो तालिबान की कार्रवाइयाँ हैं वो काफ़ी ज़ोर शोर से जारी हैं, और एक ख़ानदान के और दूसरे ख़ानदानों के साथ जो मिलकर भाग रहे थे उनके तकरीबन 19 अफराद जिनमें बहुत सारे बच्चे भी थे, तकरीबन 9 बच्चे उनमें शामिल थे, वो हलाक हो गए बारूदी सुरंग से टकरा कर उनकी गाड़ी के। तो ये बताइए कि अफगानिस्तान में क्या तालिबान फिर से मोमेंटम गेन कर रहे हैं आप समझते हैं?
जाफर साहब, अफगानिस्तान में जो कुछ होता है ये तो खिलाफ तवक्को नहीं है। आपको पता है, हम सब ने पढ़ा भी है, मुख्तलिफ अद्वार में ये दावे भी किए जाते रहे कि जब अमेरिकन और नेटो फोर्सेज वहां से निकल जाएगी तो अफगान तालिबान और उनकी इतिहादी चंद ही दिनों में या चंद हफ्तों में या चंद महीनों में अफगानिस्तान के बड़े इलाके को या सरहदी इलाकों को कब्जे में लेने की कोशिश करेंगे और कर लेंगे। मगर ये तमाम चीजें गलत साबित हुए हैं। अफगान फोर्सेज ने ये साबित किया है कि वो अपने मुल्क का दिफा भी कर सकती है, वो मुनज्जम भी है, उसमें सलाहियत भी है। इसमें शक नहीं है कि वहाँ पर दिसंबर के बाद हमलों में इजाफा हुआ है और तादाद भी बढ़ी है, मगर वो जो तजिए थे वो गलत साबित हो गए हैं और अफगान फोर्सेज और पूरी
होल्ड कर रही हैं जी,
पाकिस्तानी हुकूमत की ताउन और फोर्सेज की कोऑर्डिनेशन के साथ सरहदी इलाकों में कार्रवाई कर रही है। अलबत् एक पॉइंट बहुत अहम है
जी,
और वो ये है कि 1995-96 के बाद जब अफगानिस्तान में तालिबान एंटर हो गए, उसके बाद एक महदूद मुदत ऐसी थी जहां पर तालिबान ने शुमाली अफगानिस्तान को टारगेट किया, मगर उसके बाद ये जुनूबी और मशरक अफगानिस्तान की तरफ आए और अब भी इनका होल्ड जो पाकिस्तान से मुतालिक 7-8 सूबे है वहां पर है। मगर अब के बार हमने नोट किया है कि तालिबान ने दाइश के साथ और चंद दूसरी तंजीमों के साथ मिलकर पहली बार शुमाली अफगानिस्तान को टारगेट करना शुरू किया है, जिस पर अफगान हुकूमत को खासकर शुमाली इतिहाद की जो लीडरशिप है अब्दुल्ला अब्दुल्ला की क्यादत में उनको ज्यादा तशवीश है। तो मेरे ख्याल में अब के बार वो कोशिश करे कि शुमाली अफगानिस्तान को भी निशाना बनाए।
अच्छा, हमारे साथ सब तो टेलीफोन लाइन पर लंदन से संगीन शाह साहब भी हैं। संगीन, अच्छा वो अभी उनकी लाइन मिल नहीं सकी है। दूसरा सवाल मेरा आपसे ये है, अखिल यूसुफ जई साहब के चारदरा डिस्ट्रिक्ट पर जो उन्होंने कब्जा किया है तालिबान ने, तो जो हुक्काम है अफगान उनका कहना यह है कि अब उनके लिए कुंदूज सूबे के दारुल हुकूमत को रन डाउन करना बहुत आसान हो गया, ये किस हद तक हकीकत है?
जितना मैंने आपको बताया भी कि उनकी मूवमेंट उस जानेब काफी बड़ी तादाद में या आप कह सकते हैं कि खिलाफ तवक्को काफी पेशरफ उनकी देखने को मिल रही है, और उसकी वजह शायद ये है कि वहाँ पर नॉन पश्तून एलिमेंट्स या जो पॉलिटिकल लीडरशिप है उनका होल्ड है। और आपको पता है कि अफगानिस्तान में एक लिसानी इशू भी है, वहाँ पर शिया और सुनी का मसला भी है। तो अब के बाद लग ये रहा है कि ये चूंकि यहाँ पर जो जुनूब के अजला है या मशरक के जो अजला ने सारी जो सूबे है वहाँ पर अफगान फोर्सेज और पाकिस्तानी फोर्सेज और इंटेलिजेंस के दरमियान कोऑर्डिनेशन बड़ी है, तो अब इनके लिए इन इलाकों में अपने फालियत को और अपनी तहरीक को منظم رکھنا کافی مشکل ہے. شاید اسی کا نتیجہ ہے کہ یہ لوگ ان صوبوں میں جانے کی کوشش کر رہے ہیں جہاں پر یہ پہلے نہیں گئے ہیں اور وہاں پر انٹیلیجنس کا سسٹم یا فورسز کی فعالیت اتنی نہیں ہے. تو میرے خیال میں یہ بھی ایک وجہ ہو سکتی ہے.
اچھا ایک سوال یہ بھی پیدا ہوتا ہے کہ کیا القاعدہ کی اب وہاں پریزنس بالکل ختم ہو گئی ہے افغانستان میں یا ابھی موجود ہے؟
نہیں یہ تو نہیں کہا جا سکتا کہ افغانستان میں القاعدہ موجود نہیں ہے. البتہ جو ان کی لاجسٹک سپورٹ تو اب بھی وہاں پر موجود ہے. اس قسم کی اطلاعات بھی ہے کہ افغان طالبان کو وہ گائیڈنس بھی دے رہے ہیں, ان کے ٹیکنیکل معاونت بھی کر رہے ہیں, ان کو فنڈز بھی بھیج رہے ہیں. البتہ یہ جو نیا ایک ماحول بنا ہے عراق اور شام کے بعد اور پھر پاکستان کے اندر اور افغانستان کے اندر بھی, کسی نہ کسی حد تک کے جو کمانڈر پہلے القاعدہ کے ساتھ اتحادی تھے یا افغان طالبان کا ساتھ دے رہے تھے مگر وہ مزاجن تشدد پسند تھے, انہوں نے کسی نہ کسی صورت میں کسی نہ کسی سطح پر داعش کو جوائن کیا ہے. تو اس قسم کی اطلاعات ہے کہ جو لوگ پہلے طالبان کے کمانڈر تھے یا القاعدہ کے ساتھ ان کی بہت قربت تھی, وہ اب افغانستان کے مختلف علاقوں میں وہ داعش کا ساتھ دے رہے. تو میرے خیال میں اب اس بات کا خطرہ بڑھ گیا ہے, موجود ہے خدشہ ہے کہ افغانستان میں داعش کو شاید کہ مقبولیت حاصل ہو.
اچھا ایک آخری سوال اس سلسلے میں یہ ہے کہ کیا یہ ایسی بھی خبریں آ رہی ہیں کہ نئے افغان صدر اشرف غنی صاحب اور عبداللہ کے درمیان کچھ اختلافات شروع ہو گئے ہیں, یہ کس حد تک درست ہیں؟ اس لیے کہ ان کے درمیان تو بہت زیادہ تعاون تھا.
نہیں میں تو اس قسم کی خبروں سے متفق نہیں ہوں جعفری صاحب. وہاں پر آپ کو پتہ بھی ہے کہ الیکشن سے پہلے بھی ان کے درمیان کافی اختلافات تھے, بہت تلخی رہی ہے, اور پھر جب حکومت کی تشکیل ہو رہی تھی تو اس کے درمیان بھی کافی ڈیلے بھی ہوا تھا. انٹرنیشنل فورسز کو امریکہ اور برطانیہ کو مداخلت کرنا پڑی تھی. اس کے بعد جب حکومت بن رہی تھی تو منسٹر کے معاملے پر بھی ان کی اختلافات تھے. تو مجھے نہیں لگ رہا کہ اختلافات اس نوعیت کے ہے کہ جس سے افغان حکومت کی جو مشینری ہے یا ان کی کارکردگی ہے وہ متاثر ہو. البتہ افغانستان کی تاریخ ہمیں بتاتی ہے کہ وہاں پر اس قسم کے چھوٹے موٹے اختلافات لیڈرشپ کے لیول پر موجود ہو جاتے ہیں. تو مجھے نہیں لگ رہا کہ اس سے کوئی برا نتیجہ یا کوئی غیر معمولی نتیجہ نکل آئے گا.
ہمیں سنگین شاہ صاحب نے جوائن کر لیا ہے, وہ ہمارے ساتھ لائن پر ہیں. سنگین شاہ صاحب آپ کو میری آواز آ رہی ہے؟ میرا خیال میں وہ سن نہیں پا رہے ہیں مجھ کو.
آپ کی آواز مجھے آ رہی ہے؟
جی. اب میرا سوال یہ, عقیل یوسف زہی صاحب سے ہم گفتگو کر رہے تھے, وہ ہمارے ساتھ لائن پر ہیں. میں آپ سے یہاں پر یہ سوال کروں گا کہ جو افغانستان کے حوالے سے اس وقت بات کر رہے تھے ہم لوگ, کیا وہاں پر القاعدہ اب بالکل ختم ہو گئی ہے یا کسی حد تک پریزنس ہے؟ عقیل یوسف زہی صاحب کا کہنا یہ ہے کہ بالکل تو ختم نہیں ہوئے لیکن اس کی پریزنس موجود ہے وہاں پر.
جی میں عقیل یوسف زہی صاحب کی بات کے ساتھ تائید کرتا ہوں. جہاں تک القاعدہ کا تعلق ہے وہ ایک آئیڈیولوجیکل گروپ ہے. اس کی آئیڈیولوجی سے اتفاق کرنے والے جہاں بھی دنیا میں موجود ہیں وہ اس کے لیے کام کریں گے. وہاں پہ کوئی ایسا کمانڈ اینڈ کنٹرول اسٹرکچر ان کو نہیں چاہیے, کوئی ٹریننگ کیمپس ان کو نہیں چاہیے, کچھ اور ایسی سپورٹ نیٹورک ان کو نہیں چاہیے کہ جس کے نہ ہونے کی وجہ سے القاعدہ کا وہاں پہ موجود ہونا مشکل ہو جائے گا. تو اگر کوئی ایسا شخص ہے یا کوئی ایسا چھوٹا گروپ ہے جو کہ القاعدہ کی آئیڈیالوجی کے ساتھ اتفاق کرتا ہے تو ہم اس کو القاعدہ کا آئیڈیولوگ کہہ سکتے ہیں. جہاں تک بات رہے گی ٹریننگ کی, کوئی ایسا شخص ہونا جس کو وہ کارروائی کرنے کی سکلز ہوں اس کے پاس, ایسے لوگوں کی کمی افغانستان میں نہیں ہے. کوئی بھی شخص افغانستان میں اس جہادوں کے ساتھ اور روس کی لڑائی کے خلاف, امریکہ کے ساتھ لڑائی کے خلاف اور سول وار میں لوگ کافی حد تک ٹرین ہیں, وہ کسی بھی کارروائی کے لیے تیار ہو سکتے ہیں. تو صرف اس کے لیے ایک آئیڈیولوجیکل ایڈھیرنس چاہیے, ایک آئیڈیالوجی کے ساتھ ان کی ایک روابط چاہیے. اگر وہ روابط موجود ہوں تو القاعدہ میں, افغانستان میں القاعدہ کی پریزنس بالکل تصور کی جا سکتی ہے. اس کے علاوہ اگر ہم کمانڈ اینڈ کنٹرول اسٹرکچر کو دیکھیں تو القاعدہ کا شفٹ جو ہے وہ صومالیہ کی طرف اور عرب پیننسولا کی طرف زیادہ ہے.
اچھا تو القاعدہ کی اسلامک اسٹیٹ کے ساتھ تو نہیں بنتی, ان کے تو آپس میں جھگڑے بھی ہوئے ہیں, لڑائیاں بھی ہوئی ہیں.
جی بالکل, ان کے آپس میں ہی لگتی. جہاں تک اسلامک اسٹیٹ جو ہے وہ بن لادن کو عزت کی نگاہ سے دیکھتے ہیں, مگر اس کے بعد ان کی نچلی سطح کے جو لوگ ہیں یا اس کے بن لادن کے بعد جو دوسری جنریشن آئی ہے القاعدہ کے عمائدین کو, وہ ان کی کارروائیوں کے ساتھ اور ان کے آئیڈیولوجیکل سٹانس کے ساتھ اتفاق نہیں کرتے.
عقیل یوسف زہی صاحب بہت شکریہ آپ کا. اب ہم چلیں گے اپنے اگلے موضوع کی جانب, لیکن اس سے پہلے ہم ایک اسٹیشن آئی ڈی لیں گے, ایک بریک کے بعد پھر گفتگو کریں گے. ہمارے ساتھ ہوں گے پروفیسر زید اے ہلالی صاحب.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز, ٹاپ اسٹوری, ایکسکلوسیو, سب سے پہلے, سب سے آگے, لیکن اس سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ, میں ہوں تابندہ نے.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جان؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
جیسا کہ میں نے پہلے کہا تھا کہ پاکستان کا جو سیاسی منظرنامہ ہے اس میں کچھ تبدیلیاں نظر آ رہی ہیں. آپ نے دیکھا ہوگا کہ آصف زرداری صاحب کے بیان کے بعد انہوں نے ایک افطار پارٹی دی جس میں کچھ پارٹیاں گئیں, کچھ پارٹیاں نہیں گئیں, اور ایک ایسا لگتا ہے کہ جیسے پاکستان میں ایک نئی سیاسی گروپنگ ہو رہی ہے. ہمارے ساتھ اس وقت ٹیلی فون لائن پر موجود ہیں پشاور یونیورسٹی میں پولیٹیکل سائنس ڈپارٹمنٹ کے سربراہ جناب پروفیسر زید ہلالی صاحب. یہ بتائیے جناب ہلالی صاحب کہ یہ کیا ہو رہا ہے پاکستان میں, کیا سیاسی سطح پر ری گروپنگ ہو رہی ہے پارٹیز کی؟
بہت بہت مہربانی جعفر صاحب. جہاں تک پاکستان کی داخلی سیاست یا نشیب و فراز یا مد و جزر کا جو تعلق ہے, میرے خیال میں جو فضا بن رہی ہے یہ مسلم لیگ نون کے لیے زیادہ موافق ہوتی جا رہی ہے. ایک موقع تھا جب بڑا تناؤ پڑ چکا تھا مسلم لیگ اور خصوصاً نواز شریف صاحب کی قیادت میں, کافی دھچکے ان کو سیاسی طور پر لگتے رہے ہیں. پہلے بھی ان کو کافی تجربہ ہے آرمی کے ساتھ پالیسیوں کا, اور اب وہ بڑے, جب سے دھرنا کی سیاست شروع ہوئی اور عمران خان صاحب نے ان کو بڑا ٹف ٹائم دیا, مشکل ترین وقت رہا مسلم لیگ نون کے اوپر, اور اس موقع پہ پاکستان کی تمام سیاسی قوتیں, جمہوری قوتوں نے, سول سوسائٹی نے مسلم لیگ کا بڑا مؤثر اور مربوط جو ہے وہ ساتھ دیا, اور وہ بھی خاص حد تک ان کے ساتھ اخلاقی طور پر مخلص رہے. لیکن یہ ہمیں ذہن میں رکھنا چاہیے کہ سیاست میں مد و جزر ہوتے رہتے ہیں, سیاست نام ہی تبدیلیوں کا ہے
جی.
لیکن ان ساری تبدیلیوں کے ساتھ ساتھ ہمیں کسی لمحے بھی خصوصاً سیاستدانوں کو اور سیاسی اکابرین کو اخوت کا, اخلاق کا, بھائی چارے کا ساتھ نہیں چھوڑنا چاہیے. یہ ابھی کے جو صورتحال پیدا ہوئی ہے یہ نہیں ہے کہ بیٹھے بٹھائے ہو گئی ہے. آصف زرداری صاحب بڑے مجر ہوئے سیاستدان ہیں, بڑے زیرک سیاستدان ہیں. انہوں نے بڑے بڑے اہم معاملات میں اور بڑے بڑے مشکل حالات میں بھی بڑی دانشمندی کا مظاہرہ کیا ہے. سیاسی جو پنڈت ہیں ان کے لیے سوچنا بڑا مشکل ہے کہ کیوں بے وقت کی راگنی جو ہے وہ زرداری صاحب کے منہ سے نکل گئی. یہ کوئی وقت کا تقاضا نہیں تھا جس وقت زرداری صاحب نے ایک اہم قومی انسٹیٹیوشن کو قابل تنقید بنا لیا اور ان کو زیر لب لے آئے.
مگر ہلالی صاحب, پیپلز پارٹی جو وضاحت کر رہی ہے اس کی, وہ تو یہ پیپلز پارٹی جو وضاحت کر رہی ہے وہ تو یہ کہتی ہے کہ ان کی مراد سابقہ عامروں اور ڈکٹیٹروں کے حوالے سے تھی, ان کی مراد دو موجودہ سیٹ اپ سے نہیں تھی.
نہیں جعفر صاحب, ان کی اسٹینڈنگ کمیٹی نے زرداری صاحب کے بیان کو پوری طرح سیکنڈ کیا ہے, پورا تعاون اور یقین دہانی کرائی ہے. شری رحمان صاحب اور قمر زمان کہرا صاحب جو کہہ رہے ہیں یہ اس پس منظر میں تو نہیں, لیکن یہ جو مٹی جاڑ رہے ہیں شاید اس میں تھوڑی بہت جو ہے لچک کا مظاہرہ سامنے آ جائے اور ان کے لیے ایک میاں روی کا سا رویہ سامنے شاید آ جائے. اس میں بھی کوئی شک نہیں کہ پیپلز پارٹی میں اعتدال پسند اور متوازن قیادت موجود ہے, لوگ موجود ہیں جو چاہتے ہیں کہ کسی صورت بھی تناؤ اور کھچاؤ کی سیاست نہ کی جائے. اس میں کارا صاحب بھی اور شیر رحمان صاحب بڑے بنیادی لوگ ہیں جو نہیں چاہتے. میں پھر کہوں گا کہ زرداری صاحب نے جو بیان دیا وہ سیاسی پختگی کی علامت نہیں تھا, سیاسی بالغ نظری سے بہت دور تھا. انہیں سوچ سمجھ کے بات کرنی چاہیے تھی. کہ یہ ذہن میں رکھیے گا کہ سیاست میں اگر کوئی لیڈر بات کرتا ہے تو اس کے بیان کو بڑا ہی گہرا لیا جاتا ہے, اس کے اسباب و محرکات بڑے دور تک جاتے ہیں.
ایک بات جو
اس پہ بڑی تشریحات
بنیادی سوال تھا میرا,
اس اینگل سے مسلم لیگ کو فائدہ ہوا ہے, مسلم لیگ کو فائدہ ہوا ہے. پیپلز پارٹی تنہائی کا شکار ہوئی ہے فی الوقت. مسلم لیگ اور فوج کے درمیان جو تناؤ کی باتیں ہو رہی تھی وہ کم ہوا ہے, آپس میں افہام و تفہیم اور انڈرسٹینڈنگ بڑھی ہے, اور یہ وقت مسلم لیگ کے لیے ایک بڑا اچھا رہا ہے اس انداز سے کیش کرنے کا.
اچھا نہیں میرا جی
تو وہ بھی جو
ہلالی صاحب میں ذرا سا یہاں روکوں گا آپ کو,
مزید قریب ہو رہی ہے قومی اداروں کے درمیان.
ہلالی صاحب مجھے میرا جو بنیادی سوال تھا وہ یہ تھا کہ افطار پارٹی جو تھی زرداری صاحب نے جو پرسن دی تھی اس میں جس طرح سے پارٹیاں شریک ہوئیں یا جو نہیں شریک ہوئیں, کیا اس کے بعد آپ کوئی نئی گروپنگ دیکھ رہے ہیں وہاں پر؟
دیکھیں جو پانچ ٹیبل لگائے گئے اس میں تین ٹیبل انہی کے اپنے تھے, صرف اس میں مسلم لیگ جو چودھری برادران تھے اور قومی وطن پارٹی یا عوامی نیشنل پارٹی اور فضل الرحمان صاحب وہ آلریڈی بڑے متوازن اور بڑے بیلنس جا رہے ہیں. صرف چودھری شجاعت صاحب نے کہا کہ زرداری صاحب بیان واپس لے لیں. جو دو ٹیبل لگائے گئے تھے وہ مسلم لیگ نون کے لیے تھے اور کچھ دوسری سول سوسائٹی کے لیے تھے, وہ دونوں خالی رہے ہیں. تو میرا مقصد یہ ہے کہ کوئی اتنا زیادہ کھچاؤ نظر نہیں آتا. رشید صاحب نے, پرویز رشید صاحب جو انفارمیشن منسٹر ہیں, انہوں نے جس انداز سے کارا صاحب اور شیر رحمان صاحب کے بیان کی وضاحت کی ہے اس سے یہی لگتا ہے کہ کھچاؤ اتنا زیادہ نہیں ہوگا. لیکن ایک اشارہ بھی دے دیا گیا ہے کہ قائدین کو بڑے سوچ سمجھ کے بات کرنی چاہیے, اور شاید اس بات کو تھوڑا سا بیلنس آلریڈی چودھری نثار صاحب نے کر دیا تھا. جو ہی زرداری صاحب کی سٹیٹمنٹ آئی, چودھری صاحب نے جو بیان دیا نثار صاحب نے, اور قومی اداروں کی پاسداری اور فوج پاکستان کی جو قابل ستائش جو سروسز ہیں وار آن ٹیرر میں, اور جس انداز سے وہ پوری طرح ریٹ آف دا گورنمنٹ کو اور اسٹیٹ کے ڈیلیورنس کو لا رہے ہیں, گورننس کو ٹھیک کر رہے ہیں, مدد کر رہے ہیں فیڈرل گورنمنٹ کو, یہ تو کوئی شک نہیں جعفری صاحب. یہ بات تو ہر پاکستانی پڑھا لکھا اور عام آدمی بھی یہ کہتا ہے کہ افواج جو ہے افواج پاکستان یا جنرل رحیل شریف صاحب کے کوئی سیاسی مقاصد نہیں ہے, وہ پوری طرح جمہوری اداروں کے استحکام کے لیے اپنی پوری جو بیکنگ ہوتی ہے وہ کر رہے ہیں. ان کے کوئی ایسے ارادے نہیں ہیں کہ پارلیمنٹری سسٹم کو ڈسٹیبلائز کیا جائے یا جمہوری حکومت کو جو ہے غیر متوازن کیا جائے. لیکن میں پھر کہوں گا کہ پیپلز پارٹی کی ساکھ کو نقصان پہنچا ہے, ان کو ٹکراؤ کی بجائے تھوڑی سی مسرت تمیزی کی طرف جانا چاہیے. یہ وقت جو ہے کلیش کا نہیں ہے, لچک کا ہے, توازن کا ہے, بردباری کا ہے اور تحمل کا ہے.
اچھا سنگین شاہ صاحب ہمارے ساتھ ہیں لندن سے. سنگین شاہ صاحب یہ بتائیے کہ پاکستانی پولیٹکس پہ اگر آپ آج کے سنیرو میں ایک نظر ڈالیں تو کیا ایسا لگتا ہے کہ کچھ گروپس ایسے ہیں جو پرو آرمی اور پرو آپریشن ہیں اور کچھ اینٹی آرمی یا اینٹی آپریشن ہیں؟ کیا اس بنیاد پر کوئی ری گروپنگ ہو رہی ہے پاکستانی سیاسی جماعتوں کی؟
جعفری صاحب اگر میں آپ کے سوال کو ذرا ایک دوسرے تناظر میں دیکھوں اور اگر ذرا سکیپٹیکل انداز سے اس کو دیکھوں, ایک ذرا ایک شک کی نگاہ سے ساری چیز کو دیکھوں, تو پھر میرا جواب یہ ہوگا کہ ساری پاکستان میں جو پولیٹیکل پارٹیوں کی گروپنگ ہے وہ صرف, یہ معافی چاہتے ہوئے میں کہتا ہوں, وہ صرف اپنے مفاد کی بنیاد کے اوپر ہے. اور اس وقت جو کہ مفاد سب سے زیادہ جو کہ سٹیک پہ ہے, جہاں ان کا مفاد سٹیک پہ ہے وہ ہے کراچی. اب جو کراچی میں جو صورتحال ہو رہی ہے, یہ ساری اکھاڑ پچھاڑ جو ہے, یہ ساری نئی گروپنگ جو ہے, یہ صرف کراچی میں آرمی کے اور رینجرز کے عمل دخل کے بعد شروع ہوئی ہے. کراچی جو اس کو انگریزی کی اصطلاح میں کیش کاؤ کہا جاتا ہے, جو کہ دودھ دینے والی گائے ہے جس سے ہر ایک آدمی दूध धो रहा है और अपना फायदा उठा रहा है वो एक शहर जो है पाकिस्तान में वो कराची है। और इस कराची में बाज एक ऐसी पॉलिटिकल पार्टीज हैं जो कि सारी दुनिया को मालूम है और अब ये बात आगे उभर कर आ रही है कि वो इस किस्म की कार्रवाइयों में मसरूफ हैं, रही हैं, रही थी, रही हैं और अब भी मसरूफ हैं और लग यही रहा है कि वो मुस्तकबिल में भी ऐसे काम जारी रखेंगी कि जिससे वो अपने लिए पैसा कमाते थे और अपने अपनी पार्टियों को चलाने के लिए उससे वसाइल इकट्ठे करते थे। अब जब कराची में आर्मी ने एक इंतहाई मुअसर ऑपरेशन शुरू किया जो कि यह ऑपरेशन अगर हम कहें
मैं असल में जरा से यहाँ आपको रोकूंगा शाह साहब, इसलिए कि एक सवाल ये पैदा होता है कि जो कुछ भी कहा जा रहा है वो सिर्फ अभी तक कहा जा रहा है, कोई हतमी सबूत अभी तक किसी अदालत के सामने पेश नहीं किया गया है।
देखिए जहां तक हतमी सबूत पेश करने का तारक है वो तो पुलिस का काम है
जी,
ये आर्मी का काम तो नहीं है। आर्मी तो जंग लड़ती है, आर्मी तो कहीं जाके ना शवायद इकट्ठी करती है, ना इन्वेस्टिगेशन करती है, ना केस तैयार करती है, ना क्राइम प्रोसिक्यूटर्स को जाके केस देती है, ना ना जज को इस सामने अपना प्रोसिक्यूटर लाती है। आर्मी के पास जो वसाइल है उसके मुताबिक वो जैसे काम मजबूरी की हालत में, पाकिस्तान की आर्मी मजबूरी की हालत में ये कर रही है क्योंकि जो फेडरल गवर्नमेंट का जो काम बनता है वो फेडरल गवर्नमेंट नहीं कर रही, तो इसकी वजह से मजबूरी की हालत में आर्मी के पास जो गोंडे हथियार है क्योंकि ये आर्मी के जो हथियार है ये मुल्क के अंदर की कार्रवाई के लिए नहीं है,
बाहर के लिए,
बाहर से किसी दुश्मन को रोकने के लिए है, ये उनकी वजह से उनके पास जो कि उस कार्रवाई के लिए उनके पास हथियार नहीं है उनके बावजूद वो उसका उन अपने औजारों अच्छा, से काम लेते।
अच्छा प्रोफेसर हिलाली साहब ये फरमाइए आप कि क्या आप आइंदा चंद रोज में या चंद हफ्तों में कोई एक बड़ी तब्दीली देख रहे हैं पाकिस्तान के सियासी मंजरनामे में?
कह भी सकता हूँ कि हाँ जी बहुत बड़ी तब्दीली पैदा हो भी सकती है, लेकिन एक बात की पहले मैं वजाहत कर दूं कि मेरे फाजल भाई ने अभी बात कराची के हवाले से की है। देखिए कराची में ये बड़ा अजीब सी बात है कि बैठे बैठाए यकदम जो है एमक्यूएम के दरमियान और पीपल्स पार्टी के दरमियान एक बड़ा गैर इत्तफाकी किस्म का इत्तेहाद आ गया है, ना इसे हम नजरी और नजरियाती इत्तेहाद कह सकते हैं, सियासी इत्तेहाद तो बनते रहते हैं टूटते रहते हैं, लेकिन अभी इस बुनियादी सवाल जो पाकिस्तान में लोगों के जहनों में उभर रहा है कि जिस वक्त आर्मी और रेंजर्स जो हैं अपने आहनी हाथों से वो कराची के में ऑपरेशन कर रहे हैं दहशतगर्दों के खिलाफ, बत्ताखोरों के खिलाफ, तखरीबखारों के खिलाफ, वो लोग जिन्होंने पूरे कराची को सेबोटाज कर रखा है, सर्कल किया हुआ है उस ग्रिप से निकालने के लिए जब आर्मी आगे बढ़ती है तो क्यों मखसूस लोगों को तकलीफ होती है या वो समझते हैं कि उनके मखसूस जो अजाइम है इंटरेस्ट है उनके ऊपर जोर पड़ रहा है? तो ये चीज एक बड़ा बुनियादी सवाल है। कराची पाकिस्तान की माशी और इक्तसादी शाहराग है, 70% पाकिस्तान की जो
मगर देखिए ना जो बात मैंने अभी शाह साहब से भी कही थी हिलाली साहब,
अंदाज से जो कराची की जो उभरती हुई सूरत हाल जाफरी साहब लामहाला पाकिस्तान के पूरे सियासी उफक के ऊपर वो असरात डालेगी। मैं ये तो नहीं कह सकता कि नया इत्तेहाद बन जाए, नया इत्तेहाद की जो बात है वो पीपल्स पार्टी ने कोशिश की है नाकाम हो गई है। इसका मतलब यह है कि जो अभी सेटअप चल रहा है, जो अभी सियासी कल्चर बना हुआ है, जो वो मुस्लिम लीग नून का है, इमरान खान साहब उसमें सबसे बड़े मुहर्रिक हैं, उन्होंने भी मजम्मत की है जरदारी साहब के बयान की और जमात इस्लामी ने भी इस बात की मजम्मत की है। तो ये दो
देखिए ये तो सियासी पॉइंट स्कोरिंग है, देखिए हिलाली साहब, हिलाली साहब
का इत्तेहाद तो सामने है।
हिलाली साहब
ये नहीं मैं कहूंगा कि प्रो आर्मी है, मेरी बात थोड़ी सी सुन लीजिएगा, ये नहीं मैं कहूंगा प्रो आर्मी है, लेकिन आर्मी के जो काबिले एहतराम जो काबिले तहसीन इकदाम है उसके लिए किसी के कोई दो राय नहीं है। पाकिस्तान में वॉर ऑन टेरर में आर्मी ने बड़ी काबिले कदर खिदमत अंजाम दी है, लोगों को अमन और जो सुकून फराहम किया जा रहा है ये आर्मी की कुर्बानियों की ही मरहूने मिन्नत है, हमारी पुलिस की कुर्बानियों अच्छा। की मरहूने मिन्नत है, लेकिन कोई बहुत बड़ा सियासी भूचाल या हलचल मचने की कोई उम्मीद नहीं है।
अच्छा ये बात जो मैंने अभी संगीन शाह साहब से कही थी यही बात मैं फिर कहता हूँ कि इनोसेंट अनलेस प्रूवन गिल्टी, अभी तक किसी के बारे में कोई सबूत तो फराहम नहीं किया गया है, लेकिन बहरहाल जो आप कहते हैं कि नए इत्तेहाद बनने की फिलहाल कोई बहुत बड़ा इम्कान नज़र नहीं आता, तो ये तो देखना होगा कि आइंदा चंद हफ्तों में पाकिस्तान की सियासी सूरत हाल क्या रुख इख्तियार करती है, इसलिए ज़ाहिर तब्दीलियाँ तो मतवक्को हैं और तब्दीलियाँ किस नौयत की होंगी ये आने वाला वक्त बताएगा। बेइंतहा शुक्रिया हिलाली साहब आपका, और अब हम चलेंगे अपने अगले मौजू की जानिब। हमारे साथ इस वक्त तो टेलीफोन लाइन पर मौजूद हैं कमर दिलशाह साहब जो साबिक सेक्रेटरी इलेक्शन कमीशन के, लेकिन उससे पहले हम एक स्टेशन ब्रेक लेंगे, जैसा कि प्रोड्यूसर साहब मेरे ऊपर दबाव डाल रहे हैं کہ جلد سے جلد بریک لیا جائے, تو پھر بریک کے بعد گفتگو شروع کرتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے UrduVOA.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, UrduVOA.com.
ویلکم بیک. جیسا کہ میں نے بریک پہ جانے سے پہلے کہا تھا کہ ہم گفتگو کریں گے نادرک کی ایک رپورٹ کے حوالے سے. ہمارے ساتھ تو قمر دلشاد صاحب ہیں. قمر دلشاد صاحب, نادرہ نے حال ہی میں ایک رپورٹ جاری کی ہے جو پاکستان کے میڈیا نے بھی لفٹ کی ہے, جس میں 40 حلقوں کے بارے میں انتخابی کچھ بڑے دلچسپ انکشافات کیے گئے. اس رپورٹ کو اگر آپ ٹرانسلیٹ کریں کسی عمل کے حوالے سے, تو اس کا مطلب کیا ہوا, کیا اس سے فائدہ یا نقصان ہوگا؟
ہاں بالکل ڈاکٹر صاحب, میں نے بھی آپ کی بات سننے کے بعد میں نے وہ ڈان کی رپورٹ پڑھی ہے. میں نے
جی
اس میں اصول طور پر نادرہ نے بڑی ایک انتہائی نیوٹرل قسم کی ایک اپنا ججمنٹ تو نہیں کہہ سکتے, اپنے انالیسز کر کے اپنے انہوں نے انتخابی عمل کے بارے میں عدالتی کمیشن کو رپورٹ پیش کر دی ہے, جس میں ان کا کہنا یہ ہے کہ 40 حلقوں میں صوبائی اسمبلی کے بھی ہیں, قومی اسمبلی کے بارے میں بھی ہیں, اور جو حلقوں میں یہ بتایا گیا کہ اس میں 3,000 ووٹ ایسے ہیں جو کہ باقاعدہ انہوں نے کہا کہ وہ ناقص ہے, وہ پڑھنے میں نہیں آتے, ان کے انگوٹھے جو ہیں وہ بالکل انویلڈ نظر آ رہے ہیں, ان کے باشناختی کارڈ جو ہے وہ بھی انویلڈ نظر آ رہے ہیں, اور ساتھ یہ بھی انہوں نے کہا ہے کہ بعض ایسے ووٹ ہیں جو دوسرے حلقے سے آ کے ہم یہاں ووٹ کاسٹ کیے ہیں.
جی
40 حلقوں سے یہ نظر یہ آ رہا ہے کہ اب عمران خان نے جو عدالتی کمیشن سے رجوع کیا تھا اس میں وہ کافی کامیابی کی طرف بڑھ رہے ہیں, اور اس پہ نظر یہ آ رہا ہے کہ اب عدالتی کمیشن یا جو انکوائری کمیشن کہیں تو وہ اب یہ محسوس کرے گی کہ الیکشن میں کوئی منظم دھاندلی بعض جگہوں پہ ہوئی ہے. اب یہ سارا زور ہے کراچی پہ دیا انہوں نے, اور بعض حلقوں سے انہوں نے لاہور کا بھی دیا ہے, ابھی اسپیکر صاحب کا بھی حلقہ ہے, وہ بھی بڑا متنازع ہو چکا ہے, اس کی رپورٹ بھی آ رہی ہے. تو میری اپنی رائے میں یہ ہوگا کہ اب عدالتی کمیشن جو ہے وہ فیصلہ کرے گی کہ اس میں الیکشن کمیشن آف پاکستان اور اس کے تمام انتظامی معاملات تھے اس میں کوئی صحیح قانونی طور پر عینی طور پر وہ انتخابات کروانے میں ناکام رہے. اور ایک سب سے بڑی اہم بات یہ ہے کہ جو مسلم لیگ حکمران جماعت نے جو اپنا وکیل کیا ہوا ہے شاہد حامد کو, وہ ان کو خاص تیاری کر کے نہیں آ رہی, وہ بہت کمزور وکٹ پر کھیل رہے ہیں, جس سے نظر یہ آ رہا ہے کہ نواز شریف کا جو موقف ہے وہ اپنا صحیح طور پر پیش کرنے میں ناکام رہے ہیں, اور وہ اس لحاظ سے حفیظ صاحب نے بڑی محنت کر کے اپنا کیس کو پلیڈ کیا ہے, پھر جو ریٹرننگ آفیسروں نے جو بیان دیے ہیں انہوں نے اعتراف کر لیا ہے کہ جناب ہمارے حلقے میں اگر وہ 4.5 لاکھ ہیں تو ہم نے 5.5 لاکھ بیلٹ پیپر شائع کر دیے, 1.5 لاکھ 1.25 لاکھ کے لگ بھگ انہوں نے بیلٹ پیپر کی چھپائی پر اقرار کر لیا, اور ساتھ انہوں نے یہ کہا ہے کہ جی ہم نے استعمال نہیں کیا, ہمارے پاس موجود تھے اور بعد میں ہم نے گورنمنٹ ڈپارٹمنٹ جمع کروا دیے.
مطلب ان کے یہ جو بیانات ہیں, اعترافی بیانات یہ موجود ہیں کمیشن کے پاس؟
جی ہاں, یہ تمام انہوں نے کہہ دیا. انہوں نے اس میں جو 10-12 جو بلائے تھے ریٹرننگ آفیسر اس میں بعد میں کہا جی ہاں ہم نے اپنے ضرورت سے بڑھ کر اضافی وہ, پھر انہوں نے یہ کہا کہ آپ نے الیکشن کمیشن سے باقاعدہ پرمیشن نہیں نکالی, کہ ہم نے خود ہی آرڈر کر دیا اور پرنٹنگ پریس میں وہ بلڈ پیپر جو ہے وہ شائع کر دیے, برا دیے, چھاپ کے ہمارے حوالے کر دیے, ہم نے پریزائڈنگ آفیسر کو نہیں دیے, ہم نے اپنے پاس رکھا. یہ بھی غیر قانونی بات ہے, ریٹرننگ آفیسر کو اپنے پاس بلڈ پیپر رکھنے کا مزاج ہی نہیں ہے, وہ تو پریزائڈنگ آفیسر کو بھجوائے گا.
اچھا قمر دلشاد صاحب, مجھے یہ بتائیے کہ یہ جو نادرہ کی رپورٹ ہے اس کی کیا امپورٹینس ہے, یہ کس حد تک آگے جائے گی؟
یہ حالات اس حالات میرا خیال اپنا یہ ہے کہ جب انہوں نے خود کہہ دیا ہے کہ 30 ہر حلقے میں 30-35 ہزار جو ہیں ان کی وہ شناخت نہیں ہو سکی بلڈ پیپر کی, انگوٹھوں کی, سمپریشن کی, تو میرا یہ خیال ہے کہ جوڈیشل کمیشن جو ہے کہ پورے ملک کا الیکشن کالگن قرار نہیں دیتا, تو پھر لازمی طور پر ان حلقوں میں جہاں سے نادرہ کی رپورٹ آ گئی ہے ان حلقوں میں صوبائی اسمبلی قومی اسمبلی ملا کے کوئی 40 بنتے ہیں, قومی اسمبلی کے 22-23 بنتے ہیں, ان حلقوں میں وہ دوبارہ انتخاب کروانے کا حکم دے سکتا ہے ان حلقوں میں آپ دوبارہ, کیونکہ وہ ناقص نظر بھی پڑھنے میں نہیں آ رہے, وہ کہہ رہے ہیں انویلڈ ہے. جب نادرہ جیسا ادارہ کہتا ہے یہ ووٹ جو ہیں یہ 30,000 40,000 50,000 اس حلقے میں ووٹ ٹھیک ہے 2.5 لاکھ ہیں, وہ 2.5 لاکھ میں وہ کہہ رہے ہیں 80,000 90,000 جو ہیں وہ ووٹ جو کاسٹ کیے گئے ہیں وہ انویلڈ ہیں, جو انویلڈ ہیں, جس کا مطلب ہے کہ گڑبڑ ہو گئی ہے, انہوں نے باقاعدہ پہلے کہیں سے اسٹفنگ کی ہے اور اس کے بعد بیلٹ بکس میں ڈال دی گیا. اس ساری چیز اسٹفنگ میں آتی ہے, اس لحاظ سے ان میں ان کو اگر انویلڈ قرار دیا گیا تو ان حلقوں میں دوبارہ انتخابات کروانے کا جوڈیشل کمیشن آرڈر دے سکتا ہے, کیونکہ پورے ملک میں تو شاید نہ دے.
ٹیکنیکل بنیادوں پر یہ بتائیے, ہمارے حلقوں
میں دوبارہ انتخابات ہو سکتے.
اچھا, ہمارے سننے والوں کو آپ بتائیے کہ ٹیکنیکل جو بنیادیں ہیں اس کے اوپر یہ جو جوڈیشل کمیشن ہے اس کی رپورٹ کب تک آئے گی اور اس کی رپورٹ کی کیا اہمیت ہوگی؟
ہاں, میں تھوڑا سا ناظر کے حوالے کر دوں. ناظر نے جو رپورٹ دی ہے یہ ہمارا جو عوامی نمائندگی ایکٹ ہے اس کے بالکل 78 کے مطابق تو یہ بدنمانی کے ذمے میں آ گئے. اب جہاں تک جوڈیشل کمیشن, ان کا میعاد ختم ہو جائے گی غالباً 9 جولائی کو, تو یہ جولائی اپنا عدالتی کمیشن جو ہے یا انکوائری کمیشن جو ہے یہ 5-6 جولائی تک اپنا فیصلہ سنانے کی مجاز ہوگی. 7 جولائی سے 8 جولائی سے پہلے انہوں نے اپنا ججمنٹ دینی پڑے گی, کیونکہ 9-10 کے بعد ان کی میعاد ختم ہو جائے گی صدارتی آرڈیننس کی. تو یہ 7-8 جولائی تک یہ فیصلہ آ جائے گا, کیونکہ 2 جولائی کو شاہد حامد صاحب جو ہیں مسلم لیگ نواز گروپ کے وکیل, وہ کہتے ہیں کہ میری 2 جولائی کو ختم ہو جائے گی اپنی بیچ جو ہے, جب میں اپنے کنکلوڈنگ اپنا ایڈریس کریں گے. اور عبد الحفیظ پیجا صاحب کہہ رہے ہیں کہ میں 30 جون تک میرا اپنے کنکلوڈنگ ایڈریس ختم کر دوں گا. 2 دن مانگے ہیں سرکاری وکیل نے, 1 دن ہے اپنا پاکستان الیکشن کمیشن کے وکیلوں, انہوں نے اپنے ریکویسٹ کی 1 دن کی ان کی ریکویسٹ ہے. یہ سارا معاملہ ختم ہو جائے گا 4 جولائی تک, اور پھر 3-4 دن اور ججمنٹ لکھنے میں پڑھنے میں تیاری کرنے لگ جائے گا. 7-8 جولائی کو یہ فیصلہ جو ہے لازمی آنا پڑے گا, کیونکہ اس کے بعد اس کی اہمیت ختم ہو جائے گی آنی طور پر. جناب بالکل صحیح میم نے آ رہا ہے, یہ بالکل اسی طریقے سے آ رہا ہے کہ فیصلہ بہت تیزی سے بڑھ رہا ہے. جیسے ہمارے ملک میں جو سناریو بدل رہے ہیں, جیسے آصف زرداری صاحب نے بھی آرمی کے بارے میں جس انداز سے باتیں چیتیں کی ہیں, یہ سارے اگر اکٹھا کیا جائے تو جوڈیشل کمیشن پر اس کا بڑا گہرا اثر پڑے گا. اور اسی طرح سے محسوس کر رہے ہیں کہ یہ معاملہ جو ہے یہ ٹھیک نہیں جا رہا, اور یہ معاملہ اس حد تک ٹھیک نہیں جا رہا کہ نادرا کی رپورٹ نے عدالتی کمیشن کے معاملات کو آسان کر دیا ہے, اور وہ اس معاملے میں فیصلہ کرنے میں بالکل آزاد ہوں گے اور بتا دیں گے کہ یہ ہماری ایک گورنمنٹ کے ادارے نے کہہ دیا کہ ہر حلقے میں 80,000 بیلٹ پیپر کا استعمال جو ہوا ہے وہ غلط ہوا ہے, انویلڈ ہوا ہے, وہ ناقص ہے,
اور ان کو اپنے فیصلے کے لیے ایک بیسس بھی مل گئی ہے.
جی ہاں, بہت بہترین مل گئی, بہت سپورٹ مل گئی ہے نادرا کی. آج کے جو ڈان کی رپورٹ میں آئی ہے بہت بڑی سپورٹ نادرا نے, جو ڈان نے رپورٹ لی نادرا سے لی ہے تو بڑی بہترین رپورٹ آ گئی ہے. اس کے بعد ان کے پاس کچھ چارہ نہیں رہا کہ وہ یہ کہہ سکے کہ الیکشن میں یہ باقاعدہ 40 حلقوں کی منظم دھاندلی ثابت ہو گئی ہے نادرا کی رپورٹ کے بعد. عام آدمی کی بس کی بات نہیں ہوتا کہ 60-70 ہزار بیلٹ پیپر ایسے کاسٹ ہو جائیں جن کی شناختی تناس ہو گئے, انگوٹھے ایسے تو نظر ہی نہیں آ رہے, پڑھنے میں نہیں آ رہے, یہ سب چیزیں ایک ہم نے بھی دیکھا ہے. یہ منظم دھاندلی کا طریقہ ہوتا ہے, انگوٹھے آہستہ لگاؤ, آسانی سے لگاؤ, پیچھے ہٹ کے لگاؤ تاکہ قانونی کاروائی بھی مکمل ہو جائے اور انگوٹھا لگ بھی جائے اور کل کو کوئی اس کی چھان بین کی جائے تو پڑھنے میں بھی نہ آئے. یہ سب طریقے ہوتے ہیں, باقاعدہ ایک سیکر جو طریقے سے ہوتی ہے جو دھاندلی کی جاتی ہے طریقہ کار کے مطابق ہوئی ہے. اس لحاظ سے میرا یہ خیال ہے کہ یہ الیکشن جو ہے یہ ہمارا متنازع ہو گیا ہے. اب یہ نواز شریف گورنمنٹ بہت ہی زیادہ اپنی کریبیٹی سے محروم ہوتی ہوئی نظر آ رہی ہے. یہ جوڈیشل کمیشن کا فیصلہ بہت اہم فیصلہ آنا ہے.
یہ تو جب تک فیصلہ نہ آئے کہ صحیح بات کہتے ہیں. بہت شکریہ آپ کا جناب قمر دل شاہ صاحب. اور سامعین, اب ہم چلیں گے اپنے اگلے موضوع کی جانب. جیسا کہ آپ جانتے ہیں کہ ترکی میں انتخابات کے بعد جو قوم پرست ہیں وہاں پر, اب انہوں نے اپوزیشن کے ساتھ مل کر حکومت بنانے کے لیے کوئی اتحاد بنانے کا ارادہ تر کر دیا ہے. ان کی کوششیں ناکام ہو گئی ہیں اس سلسلے میں. اب ان کے پاس سوائے اس کے اور کوئی چوائس نہیں رہ گئی ہے کہ یا تو یہ کہ دوبارہ پارلیمانی انتخابات کی راہ ہموار کر دی جائے, یا یہ کہ جو حکمران پارٹی ہے اس کے ساتھ مل کر وہ حکومت کریں. ہمارے ساتھ تو ٹیلی فون لائن پر موجود ہیں جناب سنگین شاہ صاحب. وہ شاہ صاحب, یہ بتائیے کہ اب ترکی کی جو صورتحال ہے, اس لیے کہ اگر جو موجودہ حکومت ہے اس کے ساتھ مل کر وہ حکومت بناتے ہیں جو اقلیت میں ہو گئی ہے, تو کردوں کے ساتھ تو جو مذاکرات کی ایک صورتحال بن رہی تھی وہ بالکل بند ہو جائے گی, تو کہاں کہاں کھڑا ہے اس وقت ترکی؟
جہاں تک آپ کی بات سے میں اتفاق کروں گا, سنیپ الیکشنز کی طرف بات جاتی ہوئی نظر آ رہی ہے, کیونکہ جہاں تک جو گروپ آپس میں ہیں جن کی عام گروپوں میں سی ایچ پی ہو گیا جو کہ پیپلز ریپبلک پارٹی ہے, نیشنل موومنٹ پارٹی ہے, پیپلز ڈیموکریٹک پارٹی ہیں, یہ 3 پارٹیاں جو ہیں یہ شاید آپس میں ایک الحاق بنانے کی بات چیت کر رہے تھے.
اس کے علاوہ
جی
وہ ناکام ہو گئی.
वो बातें नाकाम हो गई हैं। अभी अब ये भी सुनने में आ रहा है, कम हुर्रियत उनका एक अखबार है जिसने कहा था कि MHP जो है, जो कि नेशनल मूवमेंट पार्टी है, इसने सन 2007 के इलेक्शन में AKP के साथ इत्तेहाद किया था, तो AKP के साथ इत्तेहाद की उसकी तारीख मौजूद है, तो शायद हो सकता है कि वो उसके साथ कोई इत्तेफाक कर ले। मगर इस वक्त जो 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 अपोजिशन है AKP की, उसको AKP के साथ इतनी ज़्यादा उनकी वो इख्तलाफ नहीं है जितना कि उनका ये अर्दोगान साहब की तर्ज हुकूमत के ऊपर उनका इख्तलाफ है। अर्दोगान साहब की हुकूमत के ऊपर उनका ये एतराज है कि वो बहुत अथॉरिटेरियन है और वो जो अपनी पॉलिसी जो है वो और लोगों को साथ मिलाकर आगे नहीं चला रहे और वो अपनी पॉलिसी जो है लोगों के ऊपर थोप रहे हैं। और इसके साथ साथ बहुत सारे तुर्कों ने इस इलेक्शन को एक रेफरेंडम की तरह देखा है और ये रेफरेंडम इस पे था कि आया अर्दोगान साहब की जो पॉलिसी, जो कि एग्जेक्टिव प्रेसिडेंसी की जो इस्लाहात वो आइन में लाना चाहते थे कि आया हम उन इस्लाहात को पसंद करेंगे या नहीं करेंगे। तो एक तरह से तुर्कों ने इस इलेक्शन को उसके रेफरेंडम की तरह इस्तेमाल किया और उन्होंने अर्दोगान साहब की एग्जेक्टिव प्रेसिडेंसी की जो इस्लाहात थी उनको उनको उनके साथ इख्तलाफ का इजहार किया है। और यही जो एक बुनियादी वजह है जो उसके सारी पार्टियां जो है अर्दोगान साहब की शख्सियत और उनकी जो तर्ज हुकूमत के खिलाफ जा रही हैं। एक और शायद ये CHP जो है, जो कि पीपल्स रिपब्लिक पार्टी जो है, शायद वो AKP के साथ इस वजह से इत्तेफाक कर ले कि अगर वो अब्दुल्ला गुल को अपना लीडर बना लें और अर्दोगान साहब को हटा दें तो फिर शायद उनकी कोई पॉलिसी, उनका कोई इनका कोई देखने में शायद इस तरह की पॉसिबिलिटी बनती हुई नजर आती है कि ये AKP के साथ।
अच्छा, मतलब ये कि स्नैप इलेक्शंस के अलावा जो दूसरी चॉइस है वो ये है कि जो नेशनलिस्ट हैं वो जस्टिस पार्टी के साथ मिलकर हुकूमत बनाएं। जाहिर है कि जस्टिस पार्टी पहली मर्तबा अकलियत में आई है, उसने अक्सरियत हासिल नहीं की है, तो उस सूरत में कुर्दों के साथ जो अमन की बातचीत का सिलसिला वो कहाँ जाके ठहरेगा?
जहां तक कुर्दों के साथ अमन बातचीत का ताल्लुक है, वो कुर्दों की अपनी जो पार्टी थी, कुर्दों की जो नेशनलिस्ट पार्टी थी, उसने अपना पॉलिटिकल स्टांस, अपना पॉलिटिकल तौर बदला है हल्का सा। वो पहले बहुत नेशनलिस्ट थे, अब उन्होंने नेशनलिज्म से हटकर जिसको हम अंग्रेजी की इस्तेमाल में कहते हैं सेंट्रल पॉइंट की तरफ आए हैं। वो उन्होंने अपने आप को ज्यादा डेमोक्रेटिक और सिर्फ नेशनलिज्म और इख्तिलाफ की पॉलिटिक्स से हटकर बात की है। इस वजह से वो सारे कुर्द जो कि मजहबी कुर्द थे और इससे पहले AKP को वोट देते थे, उन्होंने इस दफा जाकर अपनी पार्टी को वोट दिया है या अपने कुर्दों की पार्टी को वोट दिया है। तो अब जहां तक ब्रॉडर जो कि माहौल था तुर्की में कुर्दों के साथ बातचीत करने का, वो पहले ही ऐसा था के बातचीत जो थी आगे बढ़ रही थी। कुर्दों ने अपनी जो मजाहमती जो पॉलिटिक्स थी उसको उन्होंने रोल बैक किया था, अब वो पॉलिटिकली इस मसले को हल करते हुए नजर आ रहे हैं। और अब जब के AKP की पोजीशन कमजोर हुई है, मुझे और कुर्दों की पोजीशन ज्यादा ताकतवर हुई है, मुझे ऐसा महसूस हो रहा है कि ये कुर्दों का मसला जो है और आगे बढ़ेगा और शायद इसके रेजोल्यूशन में तेजी है बजाय ये कि कमी है। क्योंकि जो एक पार्टी जो कि एक खास नुक्ते नजर के साथ, पॉलिटिकल नुक्ते नजर के साथ ताल्लुक रखती है और अगर उसकी कुव्वत ज्यादा ताकतवर हो जाती है, उसकी पोजीशन ज्यादा ताकतवर हो जाती है, तो फिर उसमें लचक कम होती है क्योंकि उसको लचक दिखाने की कोई जरूरत नहीं होती। अब जैसे कि AKP की पार्टी कमजोर हुई है, कुर्दों की पार्टी जरा सी ताकतवर हुई है मगर वो इतनी ताकतवर नहीं हुई कि वो एक किसी और पार्टी के साथ मिलकर मुकम्मल हुकूमत मिलाए, तो इसलिए लगता है कि अब ज्यादा लचक दिखाई जाएगी AKP के साइड से। और कुर्द जो है उनको भी अब यह अंदाजा हो गया है कि वो मजाहमत की सियासत से कुछ उनका ज्यादा फायदा नहीं होगा और अगर वो मेन स्ट्रीम पॉलिटिक्स में आएंगे तो उनको ज्यादा फायदा होगा। तो जहां तक मेरा ख्याल है अब ये रेजोल्यूशन करीब आ गया है बजाय इसके कि ये दूर जाए।
अच्छा, अब थोड़ा सा गुफ्तगु करते हैं यमन के बारे में। जैसा कि आप जानते हैं कि यूनाइटेड नेशंस ने जो कोशिश की थी अमन की बातचीत कराने के लिए वो नाकाम हो गई है और वो अब उन्होंने खुद भी कह दिया है कि बातचीत नाकाम हो गई है। अब ये मामला आपको कहाँ जाके ठहरता हुआ नजर आता है?
जाफरी साहब, जहां तक यमन का ताल्लुक है, वहां पर दोनों ग्रुपों का एक बहुत मजबूत स्टांस है। वो दोनों ग्रुप जो है, दोनों ग्रुपों से मेरा मकसद कहने का ये है, एक सऊदी अरब और उसके बाद हुती मलेशियाज और उनके जो हामी है गुज़िश्ता सदर जो थे। अब जहां तक सऊदी अरब का ताल्लुक है, वो जो साबिका सदर थे और जो कि अभी भी अपने आप को सदर कहते हैं, उनको वो दोबारा बहाल करना चाहते हैं और इससे कम वो किसी चीज के ऊपर इत्तेफाक नहीं करेंगे। जहां तक हुतीस का ताल्लुक है, उनके पास कब्जे में जमीन है, उनके पास कब्जे में इलाका है, उनके पास ताकत है और वो अपनी ताकत को बगैर किसी وجہ کے چھوڑنا نہیں چاہیں گے. جہاں تک سعودی عرب کا تعلق تھا, اس نے اپنے ایریل اٹیکس کر لیے, انہوں نے ہوائی جہازوں کے ذریعے بمباری کر لی یمن میں, اور ان کو کچھ خاص فائدہ اس کا نہیں ہوا. جہاں تک ہوائی فضائی اٹیک کا تعلق ہے اور بمباری کا تعلق ہے, وہ صرف اس وقت کامیاب ہوتی ہیں جب اس کے پیچھے آپ کی کوئی فوج ہو جو کہ بمباری سے فائدہ اٹھا کر دشمن کی پوزیشنوں کو, جو کہ بمباری سے کمزور ہو گئی ہوگی, ان کے اوپر قبضہ کرے. اگر آپ دشمن کی پوزیشنوں کو کمزور کر دیں اور اس کے بعد پیچھے سے کوئی فوج ہو نہ قبضہ کرنے کے لیے, تو اس میں بمباری کا کوئی خاص فائدہ نہیں ہے. تو سعودی عرب جو ہے, بعض جو بنیادی وجوہات وہ یہی تھی کیونکہ وہ ایک مونارکی ہے اور مونارکی نہیں چاہتی کہ وہ اپنے ملک کے اندر کی جو پولیٹیکل سچویشن ہے اس کو ریسٹیبلائز کرے. اس وجوہات کی وجہ سے اس نے یمن کے اندر اپنی فوج نہیں بھیجی, اور وہ پولیٹیکل جو آڈز جو ہیں وہ نہیں کھیلنا چاہتی, وہ نہیں چاہتی کہ کوئی ایسی سچویشن بنے کہ ان کی اپنی مونارکی کو سعودی عرب کے اندر زیادہ مزاحمت ہو. تو انہوں نے فوج بھیجنے سے گریز کیا. اس کی وجہ سے کوئی ڈیسائسو انداز سے یمن کی صورتحال بدلتی ہوئی نظر نہیں آئی. اور اب جو ہوتیز ہیں, وہ میں اپنے آپ اگر نقطے کو دوبارہ دہراؤں آپ کی اجازت سے, کہ ہوتیز یہ محسوس کر رہے ہیں کہ ان کی طاقت ہے اس یمن میں, اور وہ اپنی طاقت کو بغیر کسی دباؤ کے چھوڑنا نہیں چاہتے. اور سعودی عرب جو چاہتا ہے کہ وہ سابقہ صدر کو بحال کرے, اس کے پاس اتنی طاقت ہے نہیں کہ وہ جا کر یمن میں ہوتیز کو شکست دے اور گزشتہ صدر کو بحال کرے. تو اب یہ ایک اسٹیل میٹ ہے جو کہ ٹوٹتا ہوا نظر نہیں آ رہا.
تو اس اسٹیل میٹ کے ٹوٹنے کی کوئی صورت جیسے کہ آپ نے خود کہا کہ نظر نہیں آ رہی ہے, تو پھر کیا ہوگا؟ کیا آخر یہ ایسے ہی چلتا رہے گا؟
یا تو پھر سعودی عرب کو ایک اور بولڈ سٹیپ لے. سعودی عرب کو بنیادی مسئلہ جو ہے وہ اس کے پاس زمینی فوج ایسی نہیں ہے کہ وہ اندر جا کر یمن میں کوئی کارروائی کر سکے. پاکستان سے اس نے درخواست کی, پاکستان نے ایک مدبرانہ طریقہ کار کے اور مدبرانہ اسٹانس اختیار کیا, اور انہوں نے کہا کہ ہم اس میں زیادہ ملوث نہیں ہو سکتے. ہاں, اگر سعودی عرب کی سوورنٹی کو کوئی خطرہ ہے تو پاکستان سعودی عرب کی سرحدوں کے اوپر اپنی سرحد کی طرح لڑے گا, جو کہ ایک بہت مدبرانہ رائے تھی, اسٹانس تھا پاکستان کا. جب تک سعودی عرب اپنی فوج یمن میں داخل نہیں کرتا, یا ایجپٹ کے ساتھ یا پاکستان کے ساتھ یا کوئی اور اس طرح ملکوں کے ساتھ مل کر اپنی فوج یمن میں داخل نہیں کرتا, اس وقت تک کوئی جس جنگ کا پانسا پلٹتا ہوا نظر نہیں آئے گا. جب تک پانسا نہیں پلٹے گا, گروپوں کو کوئی ایسی وجوہات نہیں ہے کہ وہ اپنی جو ان کی طاقت کا جو بیس ہے وہ اسے ریلنکوش کریں.
عراق میں کیا صورتحال آپ کو نظر آ رہی ہے؟ اس لیے کہ وہاں تو ایڈوانس کر رہے ہیں اسلامک اسٹیٹ والے, اور ایسا لگتا ہے کہ عراق کی فوجیں اس پوزیشن میں نہیں ہے کہ ریزسٹ کر سکیں, وہ تو اب رمادی میں خاصا ان کا کنٹرول ہو گیا ہے.
جہاں تک عراق کا تعلق ہے, صورتحال جو تھی وہ عراق کی صورتحال کے تانے بانے بہت جو پرانے ہیں, اسے تانے بانے اس پرانے ہونے سے میرا مقصد یہ ہے کہ وہ ساری جنگ جو ہے شیعہ سنی کے ڈیوائیڈ کے اوپر لڑی جا رہی ہے. اس وقت جو سنیوں کے اپنے علاقے ہیں, اگر انگریزی میں ایک اصطلاح ہوتی ہے کہ وہ دے آر اسٹک بٹوین ہارڈ پلیس اینڈ اے راک, وہ ایک سخت جگہ اور پتھر کے بیچ میں پھنسے ہوئے ہیں. ایک طرف ان کے پاس اسلامک اسٹیٹ کی طرف سے ان کے مسئلے بنے ہوئے ہیں, دوسری طرف اگر وہ اسلامک اسٹیٹ کے خلاف لڑیں گے تو پھر شیعہ ملیشیاز جو ہیں وہ آ جاتی ہیں وہ اس پریٹیکسٹ کے کہ ہم آ کر آپ کی آئی ایس کے خلاف مدد کریں. مگر وہ پھر ان کو یہ بھی پتا ہے کہ اگر ہم آئی ایس سے جان چھڑائیں گے تو شیعہ ملیشیا کے ہاتھوں چڑھ جائیں گے, اگر شیعہ ملیشیا سے جان چھڑائیں گے تو آئی ایس کے ہاتھوں چڑھ جائیں گے. تو ان وجوہات کی وجہ سے عراقی حکومت کو کوئی خاص فیور نہیں مل رہی ان علاقوں سے جہاں پر آئی ایس کی حکومت ہے,
اور وہ اسٹیل میٹ کی صورتحال ہے وہاں پر بھی.
وہاں بھی اسٹیل میٹ کی صورتحال ہے, اور اس کے ایکچوئل جو اگر ان کے وکٹمز کہہ لیں, وہ لوگ ہیں جو کہ آئی ایس کی جگہوں میں ان کے زیر حکومت ہیں, کیونکہ وہ دونوں طرفوں سے پٹ رہے ہیں. تو جب تک مسئلہ سارا یہ ہے کہ حکومت نے اپنے لیے یہ مسئلہ خود بنایا ہے, ایک شیعہ حکومت بن کر ابھرنے سے, اور بجائے اس کے کہ وہ عراق کی ایک نیشنل حکومت بنتی, ہر ایک گروپ کی نمائندگی کرتی, انہوں نے اپنے آپ کو ایک شیعہ حکومت کے طور پر لوگوں کے سامنے لایا. اب وہ جو ہیں سنی جو ہیں وہ ان سے اختلاف کر رہے ہیں, اور آئی ایس کی کامیابی کی بنیادی وجہ بھی یہی ہے کہ وہ
ایکسپلائٹ کر رہے ہیں سچویشن کو. جی,
انہوں نے ان گروپوں کو اکٹھا کیا جو کہ شیعہ ملیشیاز کے خلاف کی کاروائی
سے اس سچویشن کو ایکسپلائٹ کریں. بہت شکریہ آپ کو جناب سنگین شاہ صاحب, اور اب ہم چلیں گے اپنے اگلی موضوع کی جانب, لیکن پہلے ایک بریک لیں گے ہم.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا
क्या सीन है पाकिस्तान उर्दू voa.com।
सबसे पहले सबसे आगे, लेकिन इस सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नेगी।
व्हाट्स अप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्स अप पाकिस्तान, क्या सीन है पाकिस्तान urduvoa.com।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
साहब, यहाँ अमेरिका समेत तो दुनिया के बहुत से मुल्कों में आज जो फादर्स डे यानी यौम पदर मनाया जा रहा है, ये दिन मनाने का सिलसिला जो हर साल जून के तीसरे इतवार को मनाया जाता है, 5 जुलाई 1908 में रियासत वेस्ट वर्जीनिया में उस वक्त शुरू हुआ जब एक चर्च ने 362 ऐसे मर्दों की जान के सिलसिले में याद में और उनको नजराना अकीदत पेश करने के लिए इबादत का अहतमाम किया जो कोयले के कानों के हादसात में इंतकाल कर गए थे। हमारे साथ इस वक्त तो प्रोफेसर फैजान अल हक साहब मौजूद हैं। हम उनसे पूछेंगे कि इस दिन की अहमियत क्या है और ये एक मखसूस रोज़ ही क्यों मनाया जाता है। जी फैजान साहब।
जी जावेद साहब, आपको और सुनने वालों को बहुत सलाम दुआ और प्यार, अल्लाह ताला आप लोगों को सबको अपनी अमान में रखे। ये एक दिन जो है, जैसे आपने सुना होगा कि एक मदर्स डे है, एक फादर्स डे है
जी।
इसके मनाने का सबसे एक ये है कि साल में कम से कम एक दफा उन तमाम जो हमारे जज्बात हैं हमारे वालदैन के लिए, जो जज्बात हैं हमारे प्यारे लोगों के लिए, प्यारे रिश्तों के लिए, उनको याद रखा जाए और उनको याद रखने के लिए एक दिन मुकर्रर कर लिया जाए। अब ये दिन जो है वो जून में इसलिए भी होता है कि एक तो एक ऐसा मौसम है जिसमें सब लोग मिलकर बैठ सकते हैं और सब लोग मौसम तकरीबन पूरे अमेरिका में और यूरोप में जो है एक अच्छा मौसम समझा जाता है, लेकिन इसके साथ साथ ये है कि फ्लैग्स डे जो है वो इसके साथ मुंसलिक होता है, क्योंकि फ्लैग्स डे में आपको पता है फ्लैग यानी लहराने का 4 जुलाई से पहले से शुरू हो जाता है। इसमें जो सबसे मजे की बात जो है वो ये है कि आमतौर पर समझा जाता है कि शायद ये सिर्फ एक दिन अपनी माँ का या वालिद का ख्याल करते हैं इसलिए मगरब में ये मनाया जाता है, मगर ऐसी बात नहीं है। ये असल में एक अहद है पूरे साल के लिए कि हमने अपने रिश्तों को, खासकर ये हमारे
माँ और बाप का रिश्ता है,
उनको हमने कैसे याद रखना है कि उन्होंने हमारे लिए क्या क्या किया, क्योंकि रोज तो हम दुआ करते ही हैं। हमारी तो आपको मालूम है कि मुसलमानों की जो 5 वक्त की नमाज है उसमें हर नमाज में हम अपने वालदैन के लिए दुआ करते हैं और वालदैन अपने बच्चों के लिए दुआ करते हैं।
सही।
ये तो अल्लाह ताला ने ऐसा सिलसिला बनाया है, लेकिन ये एक ऐसा जहां पर आप तोहफा लेकर उनके लिए उनके पसंद का पकवान पकाकर उनका ख्याल करके और एक मेमोराइज भी करते हैं, यानी
कि तजदीद अहद का दिन है ये।
जी बिल्कुल, तजदीद अहद, आपने क्या खूबसूरत लफ्ज इस्तेमाल किए हैं। और उसमें यह है कि आप जब वो कार्ड या खत लिख कर देते हैं तो उसमें लिखा होता है कि भाई कैसे आपने हमारी जिंदगी पर कैसा कैसा असर डाला है, और ये बड़ी खूबसूरत रवायात में से एक रवायत है जो कि मगरब से शुरू हुई और तकरीबन पूरी दुनिया में।
आप तो पाकिस्तान में भी बहुत तो एहतमाम से मनाया जाता है फादर्स डे, मदर्स डे वगैरह।
जी अब तो पाकिस्तान और दूसरे ममालिक में भी, और एक जो मैं ये बात समझता हूँ कि जो अच्छी रवायात या अच्छी आदतें जहां से भी मिलें अपना लेनी चाहिए। ये नहीं है हमारे यहाँ तो जैसे वो मौलाना अली का शेर है ना कि हिकमत को अपना गुमशुदा माल समझो, जहाँ पाओ इसे अपना माल समझो। ये हदीस रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम भी है कि एक अच्छी रवायत, एक अच्छी आदत अगर कहीं से हमें मिल जाती है तो उसको अपना लेने में कोई हर्ज नहीं।
बहुत शुक्रिया प्रोफेसर फैजान आपका। और सामईन, अब हमारे पास आखिरी मौजू जो है, जैसा कि आप खबरों में भी यकीनन सुन चुके होंगे कि आज जो हिंदुस्तान में लाखों लोग योगा की मशक कर रहे हैं और उन्होंने की है, और ये पहला मौका है कि एक बैन अक्वामी सतह के ऊपर योगा डे मनाया गया है। यूनाइटेड नेशंस के बाहर भी इस सिलसिले में मशक़ें होंगी। हमने गुफ्तगू की है योगा के एक माहिर हैं बदरुल इस्लाम साहब, जिन्होंने एक किताब भी लिखी और उसका दर्स भी देते हैं, उनसे हम गुफ्तगू करेंगे जो हमने रिकॉर्ड की है। लेकिन उससे पहले मैं ये बताता चलूँ कि भारत के वज़ीर आज़म नरेंद्र मोदी ने इस दिन के लिए ये कहा है कि ये सारी दुनिया में अमन के लिए और टेंशन से फ्री दुनिया के क़याम के लिए बहुत अहम है। सुनिए नरेंद्र मोदी साहब ने क्या कहा है, जिसके बाद बदरुल इस्लाम साहब से आपकी जो गुफ्तगू हमारी हुई है वो सुनवाएंगे।
ये सिर्फ और सिर्फ मानव कल्याण का कार्यक्रम है, तनाव मुक्त विश्व का कार्यक्रम है, प्रेम शांति और एकता सद्भावना का संदेश पहुंचाने का कार्यक्रम है।
ये तो थे भारत के वज़ीर आज़म नरेंद्र मोदी। और हमने जब बदरुल इस्लाम साहब से गुफ्तगू की, जो कि जैसा कि मैंने पहले कहा कि कोई योगा के माहिर हैं और एक किताब के मुसन्निफ़ भी हैं उस पर, तो हमने पहला सवाल उनसे ये किया कि योगा की इंसानी ज़िंदगी में अहमियत क्या है। तो उनका जवाब था,
योगासन के बहुत फायदे हैं। एक तो आज के जमाने में स्ट्रेस बहुत है और स्ट्रेस को मैनेज करने में योगासन का रोल बहुत ही अच्छा है। दूसरे, मेडिकल बिल लोगों के बढ़े हुए हैं, बीमारियां होती हैं, इंसान हैं हम, तो मेडिकल बिल को अगर कम करना है तो योगासन करें। योगासन योग करने से कुव्वत मुदाफ़ात बढ़ती है और उससे मेडिकल बिल भी कम होंगे। दूसरे, बीमार जब हो जाते हैं उसकी परेशानियां होती हैं, उन परेशानियों से भी बचेंगे। और अस्पताल और डॉक्टर में जो के पास जाने में जो टाइम लगता है और वहाँ इंतजार में जो टाइम लगता है वो बचेगा। सेहतमंदी की जो उम्र है योग करने से वो तवील होती है। और ख़ासतौर पे मुसलमानों को नमाज और दूसरी इबादत के साथ खिदमत खल्क करने के लिए बेहतर सेहत मिलती है। और ये एक अहम फायदा योग का ये है कि ये इंसान को जागरूक बनाता है, अवेयर करता है और जो विवेक है वो जागृत हो जाता है। यानी इंसान जो है वो क्या कर रहा है, क्या करना चाहता है, उस पर उसका खुद का नियंत्रण आ जाता है, उसका कंट्रोल आ जाता है, उसके इंसान के हाथ में उसका अपना स्टीयरिंग कार की तरह आ जाता है और वो फिर ठीक से जिंदगी गुजारता है।
हमारा उनसे अगला सवाल ये था कि आज जो ये दिन मनाया जा रहा है आलमी सतह पर, पहला मौका है कि ये मनाया जा रहा है, तो इस लिहाज से इसकी क्या अहमियत है कि अब आपने बैन अक्वामी सतह पर इस दिन को मनाने का एहतमाम किया है। तो उनका जवाब था,
मेरी नॉलेज में ये है कि ये एक रेजोल्यूशन पेश किया गया हमारे भारत के प्राइम मिनिस्टर के जरिए यूएनओ में, जिसमें 177 कंट्रीज ने इसका सपोर्ट किया और ये आज का दिन तय हुआ मनाने का। इसके लिए तैयारियां बड़े शोर शोर से की, मैं खुद उन तैयारियों से जुड़ा रहा और मैंने सबसे पहले तो मुझे टास्क दिया गया कि मैं जिस स्कूल में योगा टीचर हूँ, 35 साल से मैं सेंट्रल गवर्नमेंट के केंद्रीय विद्यालय यानी सेंट्रल स्कूल में योगा का टीचर हूँ, तो मैं अपने स्कूल में बच्चों को तैयार करूँ। और जो कि राजपथ पे जो नई दिल्ली में मेरे स्कूल के पास ही, क्योंकि मैं नई दिल्ली में केंद्रीय विद्यालय में हूँ, तो यहीं इसके पास ही राजपथ पे इसका 21 तारीख को उन बच्चों को डिमॉन्स्ट्रेशन करना था, तो वो तैयारी मैंने कराई।
तो सामिन, इसके साथ ही हमारे आज के प्रोग्राम का वक्त ख़त्म होता है। हमारे आज के प्रोग्राम के प्रोड्यूसर थे मोहम्मद अरसलान शरीफ। अब अपने मेज़बान खबर अब्बास जाफरी को आइंदा प्रोग्राम तक की इजाज़त दीजिए। खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।